यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि करिब पाँच महिना दैनिक दश घण्टा बन्द हुने। विमानस्थल संचालनको समय कटौती गरेपछि हवाई उडानका क्षेत्रमा उत्पन्न समस्याको समाधान खोज्न परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाको आग्रह। सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको नाम संसदीय सुनवाई समितिद्वारा सर्वसम्मत अनुमोदन। सुर्खेत दैलेख सड़क खण्डको रानीमत्तामा भएको सवारी दुर्घटनामा चारजनाको मृत्यु, 25 जना घाइते र अमेरिकाको चीफ अफ स्टाफमा सुजी वाइल्स नियुक्त।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। समसामयिक राजनीति, सरकार संचालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचन लगायत विषयमा छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक भोलि बस्दैछ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक भोलि बिहान 11 बजे ललितपुरको च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। संसदीय सुनवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको छ। समितिको आज बसेको बैठकले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको संसदीय सुनवाई सकेर नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको समितिका सभापति ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिनुभयो। संसदीय सुनवाईका क्रममा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाले संविधान र कानूनले न्यायपालिकालाई सुम्पिएको भूमिका र जिम्मेवारीलाई छिटो छरितो गुणस्तरीय र प्रभावकारी रूपमा सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रस्तावित न्यायाधीश निरौलाले प्रस्तुत गर्नुभएको कार्ययोजनामा न्याय सम्पादनमा सक्रिय रहने, फैसला तथा आदेशको कार्यान्वयन गर्ने, विवाद समाधानका वैकल्पिक उपायको अवलम्बन गर्ने, न्यायिक सुशासनमा जोड़ दिने लगायतका प्रतिबद्धता उल्लेख गरिएको छ। सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नित्यानन्द पाण्डेले स्वतन्त्र, निष्पक्ष, छिटो छरितो, गुणस्तरीय न्याय सम्पादनको दायित्व निर्वाह गर्न भरपूर प्रयत्न गर्ने बताउनुभयो। सुनवाईका क्रममा कार्ययोजना प्रस्तुत गर्दै उहाँले सर्वोच्च अदालतमा अन्य अदालतको तुलनामा मुद्दाको चाप अत्याधिक रहेको भन्दै मुद्दामा छिटो छरितो न्याय सम्पादन गरी मुद्दाको फर्स्युट दर बढ़ाउने र मुद्दा बक्यौता न्यूनीकरण गर्न प्रयास गर्ने बताउनुभयो। संसदीय सुनवाईका क्रममा सांसदहरूले प्रस्तावित न्यायाधीशहरूको कार्ययोजनाको कार्यान्वयन, अदालतप्रति आम मानिसको भरोसा वृद्धि गर्ने उपाय, सर्वोच्च अदालतमा मुद्दाको चाप घटाउन गर्नुपर्ने काम, न्याय सम्पादनमा हुने गरेको ढिलाइको अन्त्य, न्यायालयमा बिचौलियाको अन्त्य गर्ने, सुशासन कायम गर्ने लगायतका विषयमा प्रश्न गर्नुभएको थियो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मानसिंहले मुलुकका प्रमुख शहरी चुनौती सम्बोधन गर्न युनाइटेड नेशन्स ह्युमन सेटलमेन्ट प्रोग्राम युएन हेबिटेटसँग सहकार्य गरिने बताउनु भएको छ। इजिप्टको कायरोमा जारी वर्ल्ड अर्बान फोरमको कार्यक्रममा आज युएन हेबिटेटका एसिया र प्रशान्त क्षेत्रीय प्रतिनिधि काजुको इसिगाकी र नेपालका लागि संयुक्त राष्ट्र संघीय आवासीय प्रतिनिधि हाना सिंगर ह्याम्डीसँग मन्त्री सिंहले द्विपक्षीय बैठक गर्नुभएको थियो। बैठकमा उहाँले नेपालले सामना गरिरहेको प्रमुख शहरी चुनौतीलाई सम्बोधन गर्न सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभएको उपप्रधान तथा शहरी विकास मन्त्री सिंहको सचिवालयले जनाएको छ। भेटमा इसिगाकीले तथ्य र तथ्याङ्कमा आधारित योजनामा युएन हेबिटेटको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी नेपालका लागि आवासीय प्रतिनिधि ह्याम्डीले दिगो शहरीकरणका लागि बलियो सहकार्य गर्न संयुक्त राष्ट्र संघको समर्थन रहने जानकारी गराउनुभयो। मन्त्री सिंहको सचिवालयका अनुसार दिगो विकासका लक्ष्यलाई स्थानीयकरण गर्न र शहरी योजनालाई मुख्य प्रवाहमा ल्याउने जटिल शहरी चुनौतीको सामना गर्न यूएन हेबिटेटको भूमिकामा समेत आवासीय प्रतिनिधि ह्याम्डीले जोड़ दिनुभयो। विश्व फोरममा नेपालका तर्फबाट उप प्रधानमन्त्री सिंहले तीनवटा सत्रमा सम्बोधन गर्नुभएको थियो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले मरमतका लागि विमानस्थल संचालनको समय कटौती गरेपछि हवाई उडानका क्षेत्रमा उत्पन्न समस्याको समाधान खोज्न आग्रह गर्नुभएको छ। परराष्ट्र मन्त्री डाक्टर राणाले आज मन्त्रालयमा परराष्ट्र मन्त्रालय श्रम मन्त्री शरद सिंह भण्डारी र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे सहितको बैठकमा परराष्ट्र मन्त्री डाक्टर राणाले विकसित पछिल्लो परिस्थितिको अध्ययन गरी आवश्यक निकासका लागि आग्रह गर्नुभएको हो। विमानस्थल कार्यालयले उडानको समय दैनिक 10 घण्टा घटाएपछि विदेशी वायुसेवा कम्पनीहरूले काठमाडौँ उडानमा कटौती गरेका छन्। यही कारण देखाएर वायुसेवा कम्पनीहरूले पनि नेपालबाट हुने उडानमा दोब्बर भाड़ा बढ़ाएपछि समस्या उत्पन्न भएको छ। बैठकमा नेपाल वैदेशिक रोजगार व्यवसाय संघका प्रतिनिधिहरूले समस्याको समाधानका लागि आग्रह गर्दै मन्त्री डाक्टर राणालाई ज्ञापन पत्र दिनुभएको थियो। उहाँहरूले विमानस्थलको उडान समयमा गरेको कटौतीको कारण देखाएर हवाई कम्पनीहरूले दोब्बर भन्दा बढ़ी भाड़ा वृद्धि गरेका र यसका कारण नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकहरू मारमा परेको जानकारी गराउनु भएको थियो। बैठकमा परराष्ट्र मन्त्री डाक्टर राणाले आवश्यक परेमा आफूले कूटनीतिक पहल गर्ने आश्वासन पनि दिनुभयो। बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले विमानस्थल मरमतको कामको सूचना पहिलेदेखि दिइएकाले अहिले हवाई कम्पनीहरूले आफू खुशी मूल्य वृद्धि गर्न नपाउने जिकिर गर्दै समस्याको समाधानका विकल्पहरूका बारेमा छलफल भइरहेको बताउनुभयो। सुर्खेत दैलेख सड़क खण्डको रानीमत्तामा आज सवारी दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ भने 25 जना घाइते भएका छन्। दैलेखबाट सुर्खेत जाँदै गरेको फोर्स गाड़ी तीव्र गतिका कारण दुर्घटना हुँदा 4 जनाको घटनास्थलमै मृत्यु भएको र मृत्यु हुनेहरूको शनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। 29 जना सवार गाड़ी सड़कभन्दा झण्डै 200 मिटर तल खसेको प्रहरीले जनाएको छ। नारायणगढ़ मुगलिङ सड़क खण्डको 17 किलोमा आज भएको दुर्घटनामा 5 जनाको मृत्यु भएको छ भने अन्य 5 जना घाइते भएका छन्। घाइते मध्ये 1 जनाको अवस्था गम्भीर रहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान माइक्रोबस र बस एक आपसमा ठोकिँदा दुर्घटना भएको हो। नेकपा एकीकृत समाजवादीले आगामी मंगिर 16 गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेद्वारका नाम सिफारिश गर्न सम्बन्धित प्रदेश कमिटिलाई निर्देशन दिएको छ। पार्टीले स्थानीय तहका आवश्यकता बुझेका अनुभवी सांगठनिक क्षमता भएका जनताका समस्या समाधान गर्न सक्ने तथा विकास निर्माणका काम गर्ने क्षमता भएका नेताहरूको पहिचान गरी कार्तिक मसान्तभित्र सिफारिश गर्न सम्बन्धित प्रदेशलाई निर्देशन दिएको सचिव सोमप्रसाद पाण्डेले जानकारी दिनुभयो। उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न भएको छ। 4 दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व सम्पन्न भएको हो। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले धार्मिक दृष्टिकोणले मधेसको संस्कार संस्कृति परम्परा उच्च रहेको बताउनु भएको छ। तराई मधेसमा भव्य रूपमा मनाइने छठ पर्वको जनकपुर र वीरगंजमा स्थलगत अवलोकनपछि आज बाराको प्रसिद्ध धार्मिक स्थल गढ़ीमाई पुग्नुभएका महामन्त्री थापाले गढ़ीमाईमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देशभित्रका जाति जनजाति भाषा धर्म संस्कृतिलाई बुझे मात्र देश बुझ्न सकिने बताउनुभयो। नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभिएर सार्वजनिक प्रसारण संस्थामा रूपान्तरण गर्ने सम्बन्धी ऐन आजदेखि कार्यान्वयनमा आएको छ। ऐन प्रमाणीकरण भएको 31 दिनदेखि कार्यान्वयनमा आउने कानूनी व्यवस्था बमोजिम आजदेखि नयाँ ऐन कार्यान्वयनमा आएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण ऐन 2081 गत असोज 22 गते प्रमाणीकरण गर्नुभएको थियो। नयाँ ऐन कार्यान्वयनमा आएसँगै नेपाल टेलिभिजन र रेडियो नेपाललाई सार्वजनिक प्रसारण संस्थामा रूपान्तरण गर्नका लागि प्रक्रिया अघि बढ़ाउन बाटो खुलेको छ। सार्वजनिक प्रसारण संस्थाको संचालक समिति गठन नहुँदासम्म दुवै संस्थाका संचालक समितिले यथावत काम गर्ने व्यवस्था नयाँ ऐनमा रहेको छ। भोजपुरको टेम्के मयुङ स्थित ऐतिहासिक धार्मिक पर्यटकीय स्थलको संरक्षण थालिएको छ। त्यस ऐतिहासिक क्षेत्रको विकास गरी जिल्लाको एक पर्यटकीय गन्तव्यको रूपमा स्थापित गराउन आवश्यक संरचनासँगै पदमार्ग निर्माण थालिएको हो। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
भोजपुरको टेम्केमयु गाउँपालिका नौमा रहेका ऐतिहासिक क्षेत्र किराँतेश्वर ढुङ्गे बगैंचा पाँचधारे पोखरी सिंहदेवी देवीस्थलको विकास गर्दै एकीकृत पर्यटकीय क्षेत्र निर्माणको अवधारणा अनुसार काम भइरहेको छ। यहाँ विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरेर दीर्घकालीन महत्वका साथ विकास तथा विस्तारको काम थालिएको वडाध्यक्ष नवराज माङपाङले बताउनुभयो।
हाम्रो पाँचधारे पोखरीको धारालाई जीर्णोद्धार गर्ने काम भएको छ। पुरानै ढाँचामा हामीले ढुङ्गाको पाँचवटा धारा बनाइएको छ र त्यो सँगसँगै अहिले हामीले किराँतेश्वर ढुङ्गे बगैंचाको पदमार्गको काम थालनी गरेको छ।
यो क्षेत्रको अनुगमन गर्दै कोशी प्रदेश राज्य मन्त्री सिर्जना राईले यो स्थानलाई रोजाईको पर्यटकीय गन्तव्यको रूपमा स्थापित गराउन आफ्नो तहबाट भूमिका खेल्ने बताउनुभयो।
पर्यटनसँग सम्बन्धित रहेर कोशी प्रदेश सरकारले हाम्रो पर्यटन भनेर सूचीकृत भएको छ। त्यो क्षेत्रहरूलाई विकास गर्नको निम्ति र धेरै भन्दा धेरै आकर्षणहरू दिनको निम्ति योजना बनाएर अगाडि बढिरहेको अवस्था छ।
यहाँको पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्ध रूपमा काम भइरहेको टेम्केमयु गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकता साथ अगाडि बढाएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो।
मुख्य हाम्रो आधार कृषि र पर्यटनसँग जोडेको छ। आन्तरिक तथा बाह्य पर्यटकहरूलाई भित्राएर यहाँको उत्पादनसँग जोडेर हामीले चाहिँ यहाँको आमदानी नागरिकसँग जोड्न खोजिरहेको छौँ। पर्यटन क्षेत्रबाट पछि टेम्केमयु गाउँपालिकालाई समृद्ध बाटोमा लैजान सकिन्छ भन्ने हाम्रो धारणा।
यहाँको ऐतिहासिक क्षेत्रको विकास तथा विस्तार थालिएपछि स्थानीयवासी उत्साहित भएका छन्। यसको विकास तथा संरक्षणले यहाँको आन्तरिक तथा बाह्य पर्यटकको विकासमा टेवा पुग्ने स्थानीय अधिराज राईले बताउनुभयो।
अहिले यसलाई विकासको क्रममा पर्यटक क्षेत्र बनाउनु पर्छ भन्ने उद्देश्यले हामी जागरूक भएर अहिले सयन माग गर्दाखेरि यति सयन भइरहेछ। मान्छेहरूको आगमन पनि बढ्दै गएको देख्दाखेरि भविष्य सबैमा अति राम्रो पर्यटक क्षेत्र बन्दछ भन्ने मलाई विश्वास छ।
केन्द्र सरकारको पर्यटन मन्त्रालयको 77 लाख लागतमा यहाँको ऐतिहासिक संरचनाहरूको विकास गरिएको वडाले जनाएको छ। पर्यटनलाई लक्षित गरेर किराँतेश्वर पदमार्ग, किराँत चुलाघर, विश्राम स्थल, चौतारा, शाखा पोखरी लगायत संरचना निर्माण गरिएको हो। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
गत असोज दोस्रो साताको बाढ़ी पहिरोबाट क्षतिग्रस्त बीपी राजमार्ग पुननिर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको प्राविधिक टोलीले स्थलगत अवलोकन शुरू गरेको छ। जाइकाको प्राविधिक टोलीद्वारा दुईपटक अवलोकन निरीक्षण भइसकेको र आगामी डिसेम्बर पहिलो हप्तासम्ममा प्रतिवेदनसहित निर्णय आउने डिभिजन सड़क कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताउनुभयो। बीपी राजमार्ग अन्तर्गत काभ्रे पलाञ्चोकको चौकी डाँडादेखि सिन्धुलीको बर्खे खोलासम्मको सड़क खण्डको अधिकांश सड़क क्षतिग्रस्त अवस्थामा रहेको छ। बाढ़ी पहिरोले अवरूद्ध राजमार्ग दुई हप्तापछि सञ्चालनमा ल्याइए पनि सुक्खा पहिरोको जोखिमका कारण कार्यालयले गत असोज 30 गतेदेखि नै साँझ 6 बजेदेखि 10 घण्टा रातको समय यातायात सञ्चालनमा रोक लगाउँदै आएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियानकी वरिष्ठ सल्लाहकार सुजी वाइल्सलाई चीफ अफ स्टाफ नियुक्त गर्नुभएको छ। अमेरिकामा वाइल्सलाई प्रभावशाली नेत्री मानिन्छ भने अमेरिकी इतिहासमा सो पदमा पुग्ने उहाँ प्रथम महिला हुनुहुन्छ। रिपब्लिकन पार्टीका दुई चुनावी व्यवस्थापक मध्येकी एक वाइल्स ट्रम्पले नियुक्त गर्नुभएको पहिलो व्यक्ति हुनुहुन्छ। वाइल्सले राजनीति शुरू गरेको एक वर्ष पनि नपुग्दै सन् 1980 राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन उम्मेद्वार रोनाल्ड रेगनको चुनावी अभियानमा काम गर्नुभएको थियो। डेमोक्रेटिक नेता तथा अमेरिकी वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्पको विजयले चुनावको दुई दिनमा नै र व्हाइट हाउस फर्कनुभन्दा 2.5 महिना अघि नै अमेरिकी र विश्व राजनीतिमा तरंग पैदा गरेको छ। ट्रम्पले कागजात विहीन आप्रवासीलाई सामूहिक रूपमा देश निकाला गर्ने आफ्नो योजनालाई दोब्बर बनाउँदै यसको कुनै विकल्प नभएको र कुनै मूल्य ट्याग हुन नसक्ने एनबीसीसँग बताउनु भएको छ। अर्थतन्त्र र आप्रवासी समस्यालाई लिएर व्यक्त भएका मतदाताको चिन्ताले ट्रम्पको जितलाई प्रेरित गरेको छ। अफगान व्यक्तित्वहरूको सम्पर्क तथा स्वदेश फिर्ता आयोगले अप्रेल सन् 2022 हालसम्म 1008 जना भूतपूर्व सरकारी सदस्यहरू आफ्नो देश फिर्ता भएको जनाएको छ। आयोगका प्रवक्ता अहमद उल्लाह बासिकले मन्त्री सेनापति गभर्नर र कमाण्डर लगायत अफगान व्यक्तित्वहरूसँगको सम्पर्क मार्फत पूर्व अधिकारीहरू स्वदेश फर्किएका बताउनुभयो। देश फर्केका सबै व्यक्ति सुरक्षित रहेको र आफ्नो जिम्मेवारी सम्हालेको समाचारमा जनाइएको छ। अगस्त सन् 2021 तालिबानले कब्जा गरेपछि धेरै अफगान सुरक्षा बल र निजामती कर्मचारीहरूले अफगानिस्तान छोडेका थिए। अफगानिस्तानको कार्यवाहक सरकारले अप्रेल 2022 अफगान व्यक्तिहरूको सम्पर्क र स्वदेश फिर्ता गर्ने आयोग गठन गरेको थियो, जसले सरकार परिवर्तनपछि देश छाडेका अफगानहरूलाई आफ्नो मातृभूमि फर्कन मद्दत गरेको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आज शुक्रबार कार्तिक 23 गतेदेखि करिब 5 महिनासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्ने भएको छ। त्यसका लागि साविकको उडान समय घटाई बेलुका 10 बजेदेखि बिहान 8 बजेसम्म विमानस्थल बन्द गर्ने गरी नोटिस टू एयरम्यान नोटाम जारी गरिएको छ। विमानस्थल सञ्चालनको समय घटाउँदा आन्तरिक वायुसेवा कम्पनीहरूको उडान करिब 30% तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको उडान करिब 20% कटौती हुने भएको छ। विमानस्थलको विस्तार तथा पूर्वाधार निर्माणको बाध्यताका कारण उडानहरू कटौती गरी नियमित उडानहरूलाई गौतम बुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको आग्रह बमोजिम विभिन्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले नयाँ उडान तालिका सार्वजनिक गरेका छन्। कतिपय विमान कम्पनीहरूले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने गरी तालिका निर्धारण गरेका छन्। नेपालका उपभोक्तालाई विद्युत सेवा उपलब्ध गराए बापत विभिन्न सामाजिक सञ्जालहरूले नेपालमा सेवा कर तिर्न थाले। नेपालमा सञ्चालनमा रहेका एप्पल, गुगल, माइक्रोसफ्ट, मेटा, टिकटक, नेटफ्लिक्स लगायत विदेशी कम्पनीले विद्युतीय सेवा कर डिजिटल सर्भिस ट्याक्स डीएसटी तिर्न शुरू गरेका हुन्। ठूला करदाता कार्यालयका प्रमुख कर अधिकृत तथा सूचना अधिकारी ध्रुव प्रसाद पाण्डेले हालसम्म दर्ता भएका 20 कम्पनीले नेपालमा विद्युतीय सेवा गराउँदा कारोबार मूल्यको 2% डीएसटी तिर्न थालेको जानकारी दिनुभयो। आर्थिक वर्ष 2079-80 आर्थिक ऐनले नेपालमा पहिलो पटक विद्युतीय सेवा कर डीएसटी को व्यवस्था गरियो। यो व्यवस्था कार्यान्वयनमा आएको 2 आर्थिक वर्ष बितिसक्दा पनि नेपालमा विद्युतीय सेवा दिइरहेका सबै कम्पनीलाई डीएसटीमा आबद्ध गर्न भने सकिएको थिएन। कार्यालयका अनुसार हालसम्म गुगल एसिया पेसिफिक प्राइभेट लिमिटेड, गुगल आयरल्यान्ड लिमिटेड, गुगल डिजिटल इन्क, लिंक इन सिंगापुर प्राइभेट लिमिटेड, एनसीएस पियर्सन इन्कर्पोरेशन लिमिटेड, अमेजन डट कम सर्भिस एलएलसी र अमेजन वेब सर्भिस इन्क कर्पोरेशन लिमिटेड लगायतका कम्पनीहरूले विद्युतीय कर सेवा तिर्न थालेका हुन्। चालू आर्थिक वर्षको आर्थिक ऐनले डीएसटी लाग्ने कारोबार मूल्य 20 लाखबाट बढाएर 30 लाख पुर्याएको छ। व्यक्ति वा कम्पनीले कर दाखिला नगरेमा वार्षिक 15% दरले ब्याज लाग्ने व्यवस्था रहेको छ। नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा 2000 बढेको छ। बिहिबार प्रतितोला 1,64,500 रुपियाँमा कारोबार भएको छाप भएको सुन शुक्रबार 1,66,500 रुपियाँ निर्धारण भई कारोबार भएको छ। त्यस्तै शुक्रबार चाँदीको मूल्य तोलामा 20 रुपियाँले बढेको छ। बिहिबार तोला 1,960 रुपियाँमा कारोबार भएको चाँदी शुक्रबारका लागि भने 1,980 रुपियाँ निर्धारण भई कारोबार भएको छ।
जति तारा उदाए नि चन्द्रमा नै राम्रो,
सबै ठाउँमा एकै चोटी खबर पुग्ने हाम्रो
रेडियो ने
अब खेलकुद। नेपाली बेसबल टोली अरब क्लासिक लीगमा शुक्रबार पराजित भएको छ। नेपाल साउदी अरेबियासँग 14-2 पराजित भयो। नेपालको यो दोस्रो हार हो। यसअघि नेपाल प्यालेस्टाइनसँग 17-2 पराजित भएको नेपाल बेसबल तथा सफ्टबल संघका अध्यक्ष दीपक न्यौपानेले जानकारी दिनुभयो। नेपाल रहेको समूह बीमा श्रीलंका, प्यालेस्टाइन र साउदी अरेबिया छन्। दुबईमा जारी प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले शनिबार श्रीलंका विरूद्ध खेल्नेछ। बागमती प्रदेश टेनिस संघको आयोजनामा होटल मेस्टिक माउन्टेन ग्राण्ड खुल्ला जेटीलाई जुनियर टेनिस प्रतियोगिता शनिबारदेखि हुने भएको छ। प्रतियोगितामा 14 स्पर्धामा 127 खेलाड़ीको सहभागिता रहने टेनिसकी मुख्य प्रशिक्षक रेणुदेवी कोण्डाले जानकारी दिनुभयो। यु 8, यु 9, यु 10, यु 12, यु 14 र यु 16 बोइज गर्ल्स सिंगल तथा बोइज गर्ल्स डबल्समा खेल हुनेछ। प्रतियोगिताको कुल पुरस्कार राशि 1,11,000 रूपियाँ रहेको छ। नेपाल टेनिस संघको प्राविधिक सहयोग तथा होटल मिस्टिक माउन्टेनको मुख्य आयोजनामा हुन लागेको प्रतियोगिताका खेलहरू सात दोबाटो स्थित टेनिस कम्प्लेक्समा हुनेछ। प्रतियोगिता मंगसिर 1 गतेसम्म चल्नेछ। नेपालकी टेबल टेनिस खेलाड़ी सेलिसा खड्गीको शुक्रबार निधन भएको छ। टेबल टेनिस प्रशिक्षक राकेश महर्जनले लामो समयदेखि पेटको क्यान्सरले पीड़ित सेलिसाको निधन भएको जानकारी दिनुभएको हो। 30 वर्षीय सेलिसाको शुक्रबारै किर्तिपुरमा अन्त्येष्टि गरिएको छ। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशका पहाड़ी भागमा आंशिक बदली रही कोशी गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि छिटफुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 26.5 डिग्री सेल्सियस, न्यूनतम 15.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 24.6 डिग्री सेल्सियस, न्यूनतम 13.2 डिग्री सेल्सियस। पोखराको अधिकतम 27 डिग्री सेल्सियस, न्यूनतम 16.3 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 28.7 डिग्री सेल्सियस, न्यूनतम 15 डिग्री सेल्सियस र दिपायलको अधिकतम 28.9 डिग्री सेल्सियस, न्यूनतम 16.8 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि करिब 5 महिना दैनिक 10 घण्टा बन्द हुने। विमानस्थलको सञ्चालनको समय कटौती गरेपछि हवाई उडानका क्षेत्रमा उत्पन्न समस्याको समाधान खोज्न परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबाको आग्रह। सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको नाम संसदीय सुनवाई समितिद्वारा सर्वसम्मत अनुमोदन। सुर्खेत दैलेख सड़क खण्डको रानीमत्तामा भएको सवारी दुर्घटनामा 4 जनाको मृत्यु, 25 जना घाइते र अमेरिकाको चीफ अफ स्टाफमा सुजी वाइल्स नियुक्त। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।